अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ।
हेलो साइली, के छ तिम्रो हाल खबर?
ठिक छ। हजुरलाई?
मलाई निर्वाचनको साह्रै याद आइरहेको छ। भोट हाल्न जाउ है?
भोट हालेर के गर्नु? गरी खानको लागि विदेश नगएको सुख छैन।
त्यसो होइन साइली, चुनाव भएपछि प्रत्येक नेपालीको घर आँगनमै सरकारी सेवा र सुविधा उपलब्ध गराउँछ।
त्यसो भए म पनि गाउँ घर बुझेको, जनतालाई चिनेको र राष्ट्रलाई मनैदेखि माया गर्ने इमान्दार उम्मेद्वारलाई भोट हाल्छु।
2076 साल मङ्सिर 14 गते तोकिएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनमा सहभागिता जनाऊ र आफ्नो मत प्रकट गरौ। स्वच्छ निर्वाचनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा जनहितमा जारी सन्देश। आगामी मङ्सिर 14 गते कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर 2 तथा दाङ, बागलुङ र भक्तपुरका एक एक प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। प्रतिनिधि सभा, प्रदेश सभा सदस्य सहित 52 पदका लागि निर्वाचन हुने कार्यतालिका छ। उक्त दिन उपमहानगरपालिका प्रमुख 1, गाउँपालिका अध्यक्ष 3, उपाध्यक्ष 1 र स्थानीय तहका 43 जना वडाध्यक्षका लागि निर्वाचन गरिन लागेको हो। उक्त निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचार संहिता समेत जारी गरिसकेको छ। आचार संहिता पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हो। आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेका छौं। कार्यक्रममा निर्वाचन आयोगको योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखामा कार्यरत उपसचिव सूर्यप्रसाद गौतमसँग गरिएको कुराकानी र मानव अधिकार सामान्य ज्ञान छ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला।
हेलो साइली, के छ तिम्रो हाल खबर?
ठिक छ। हजुरलाई?
मलाई निर्वाचनको साह्रै याद आइरहेको छ। भोट हाल्न जाउँ है?
भोट हालेर के गर्नु? गरी खानको लागि विदेश नगएको सुख छैन।
त्यसो होइन साइली, चुनाव भएपछि प्रत्येक नेपालीको घर आँगनमै सरकारी सेवा र सुविधा उपलब्ध गराउँछ।
त्यसो भए म पनि गाउँ घर बुझेको, जनतालाई चिनेको र राष्ट्रलाई मनैदेखि माया गर्ने इमान्दार उम्मेद्वारलाई भोट हाल्छु।
2076 साल मङ्सिर 14 गते तोकिएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनमा सहभागिता जनाऊ र आफ्नो मत प्रकट गरौं। स्वच्छ निर्वाचनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा जनहितमा जारी सन्देश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
कार्यक्रम शुरू गरौं निर्वाचन आचार संहिता सम्बन्धी रेडियो सामग्रीबाट। निर्वाचन आयोगद्वारा आउँदो मंगसिर 14 गते गरिने उपनिर्वाचनलाई लक्षित गरी आचार संहिता जारी गरेको छ। प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका अधिकारीको रिक्त रहेको पदहरूका लागि निर्वाचन गरिने हुँदा निर्वाचन निष्पक्षताका लागि आयोगले निर्वाचनमा पारदर्शिता एवं भयमुक्त वातावरण कायम राख्नको लागि आचार संहिता कार्तिक 8 गतेबाट लागू हुने गरी जारी गरेको हो। निर्वाचन आयोग ऐन 2073 दफा 22 बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरकारवाला निकाय एवं व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता 2072 तथा स्थानीय तह निर्वाचन आचार संहिता 2073 उपनिर्वाचनको लागि कार्तिक 8 गतेबाट लागू भएको हो। राजनीतिक दलको हकमा निर्वाचनको अन्तिम परिणाम प्राप्त नहुँदासम्म सामान्य आचरण र विषयगत आचरणका विषयहरू लागू गरिएको छ। आचार संहिताले तीनै तहका सरकार, सरकारी अधिकारी, राजनीतिक दलका साथसाथै संघ संस्थाका प्रतिनिधि र पर्यवेक्षकलाई समेत समेटेको हुन्छ। तसर्थ आगामी 1 महिनाको अवधिमा आचार संहिताको परिपालना गर्न सरकारवाला सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ। आचार संहिता किन र कसका लागि भनी हामीले निर्वाचन आयोगको योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखामा कार्यरत उपसचिव सूर्यप्रसाद गौतमसँग सोधेका छौं।
मतदाताहरू समेतबाट विभिन्न प्रकारका घटनाहरू विगतमा पनि घट्ने गरेका र त्यस्ता घटनाहरू नदोहोरिउन् र त्यस्ता घटनाहरू गर्ने व्यक्ति वा संस्थालाई विभिन्न हिसाबले कानूनी दायराभित्र ल्याएर उनीहरूलाई कारवाही गर्न सकियोस् भन्ने उद्देश्यका साथ यो सार्वजनिक गरिएको हो र यसले निर्वाचनलाई स्वच्छ स्वतन्त्र र विश्वसनीय ढंगबाट सम्पादन गर्ने र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हाम्रो निर्वाचनको मान्यता प्राप्त गर्नका लागि पनि आवश्यक छ।
विगतमा पनि नेपालले धेरैवटा निर्वाचन गरिसकेको छ, प्रजातन्त्र पुनस्थापनापछि र गणतन्त्र स्थापनापछि पनि। विगतमा भएका केही सकारात्मक कुराहरू छन् जसलाई अहिलेको निर्वाचनमा पनि प्रयोग गर्न सकिन्छ अथवा आचार संहितामा पनि प्रयोग गर्न सकिन्छ भने त्यस्ता केही सकारात्मक पाटाहरू छन्?
विगतमा जति चुनावहरू भए सबैमा विभिन्न प्रकारका राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको पनि सहभागिता रह्यो र त्यसबाहेक स्वतन्त्र पर्यवेक्षकहरू पनि जानुभयो र विभिन्न ठाउँमा गएर उहाँहरूले अवलोकन गर्नुभयो र उहाँहरूबाट प्राप्त भएका जानकारीहरू सूचनाको आधारमा आयोगले विभिन्न समयमा विभिन्न प्रकारका प्रवृत्तिहरूलाई निरुत्साहित गर्नको लागि त्यस्ता कदमहरू पनि चालेको छ र ती कुराहरूले भविष्यमा त्यस्ता कदमहरू अगाडि नजाउन् र निर्वाचनको समयमा हुन सक्ने सम्भावित समस्याहरूलाई कसरी निराकरण गर्नुपर्छ भनेर आयोगले हरेक समस्यालाई एकरूपताका साथ एकै नासको त्यसलाई समाधानको बाटो अपनाउनुपर्छ भनेर अहिले कानून पनि तर्जुमा गरिसकेको अवस्था छ र आयोगबाट अब कुनै पनि प्रकारको विषयमा हुने निर्णयहरू चाहिँ भिन्नता हुँदैन र एकरूपता कायम हुन्छ र आयोग निष्पक्ष ढंगले कानून अनुसार आफ्नो कार्यवाही अगाडि बढाउनको लागि सक्षम छ र योपल्ट हामी दृढताका साथ यसलाई कार्यान्वयन गर्छौं र यो कुरालाई एउटा अर्को चुनावमा हामीले यसलाई मार्गदर्शकको रूपमा पनि लिनेछौँ।
निर्वाचन आचार संहिता सँगसँगै पर्यवेक्षणको विषयलाई पनि जोड्न सकिन्छ।
हजुर,
पर्यवेक्षकहरूका आचार संहिता चाहिँ कतिका पालन भएका छन् विगतमा र आगामी दिनमा पालना गराउने यहाँहरूको नीति कस्तो छ?
पर्यवेक्षकहरू आउनुहुन्छ र उहाँहरूले चाहिँ निर्वाचन आयोग र निर्वाचनसँग सम्बन्धित संघ संस्थाहरू र व्यक्तिहरूको क्रियाकलापहरूमा उहाँहरूले नियमन गर्नुहुन्छ, उहाँहरूले देखेको विषयहरूलाई प्रतिवेदन आयोगमा पेश गर्नुहुन्छ। यो उहाँहरूले गर्नुपर्ने न्यूनतम कुराहरू हो र उहाँहरूलाई दिँदाखेरि हामीले कति समयका लागि कतिजना र कुन स्थानमा जानुहुन्छ उहाँहरूलाई हामीले आयोगले अनुमति दिन्छौँ। त्यसबाहेकको स्थानमा गएको अवस्थामा हामी आयोगले कानून अनुसार उहाँहरूलाई कारवाही गर्ने अथवा अर्को पटकको चुनावमा अरू त्यस्ता खालका नियमन गर्नुपर्ने क्रियाकलापहरूमा उहाँहरूलाई फेरि सामेल नगराउने सम्मको पनि आयोगले निर्णय गर्न सक्छ र उहाँहरूलाई सचेत गराउने र भविष्यमा उहाँहरूलाई पर्यवेक्षण गर्ने अनुमति नदिने सम्मका काम पनि गर्न सक्ने भएकोले उहाँहरू पनि सतर्क रहनुहुन्छ। उहाँहरूलाई हामी यस विषयमा प्रशिक्षित पनि गराउँछौँ। आयोगका कार्यक्रमहरू, उहाँहरूलाई आयोगले कुन कुन मापदण्डभित्र बसेर पर्यवेक्षण गर्नुपर्छ ती कुराहरू पनि आयोगले निर्णय गरेर दिन्छ र ती कुराहरूलाई पालन गर्नु उहाँहरूको दायित्व हो। यदि त्यो नभएमा आयोग कानूनअनुसार कारवाही गर्छ।
जस्तो हरेक निर्वाचनमा पर्यवेक्षण गर्ने संस्थाहरूलाई आह्वान गरिन्छ, पर्यवेक्षक तपाईँहरूको पठाउनुहोस् बुझाउनुहोस् भनेर। पर्यवेक्षण गर्दा र नगर्दा निर्वाचनको लेजिटिमेसीमा केही फरक पर्छ?
यो अवश्य पनि त्यो पर्छ। जस्तै विगतका निर्वाचनहरू अत्यन्तै स्वच्छ रूपमा र धाँधलीपूर्ण नभएको र छिटपुट घटनाहरू बाहेक अत्यन्तै राम्रोसँग निर्वाचन सम्पन्न भयो भनेर अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूले हाम्रो निर्वाचनको क्रियाकलापलाई उहाँहरूले प्रमाणित गरिदिनुभयो, जसले गर्दा अन्तर्राष्ट्रिय जगत पनि यस विषयमा सहमत रह्यो र आन्तरिक रूपमा मात्रै निर्वाचन आयोग एकल रूपमा एकाङ्की रूपमा गरिदियो भने त्यस विषयको जानकारी बाहिर हुँदैन र निर्वाचन कसरी भयो कस्तो भयो भन्ने कुरालाई स्वतन्त्र व्यक्तिहरू संस्थाहरूबाट भइदिँदा त्यसको प्रभावकारिता र त्यसको कानूनी मान्यता पनि अझ उत्कृष्ट रूपमा हुँदो रहेछ भन्ने बुझिएको छ।
निर्वाचन आचार संहिता लागू गर्ने त सरकारी कार्यालय मन्त्रीदेखि लिएर कोही पनि छुट्दैन, लगभग लगभग एक एक व्यक्ति व्यक्तिसँग पनि जोडिन्छ। तर तपाईँहरूले एउटा जिल्लामा निर्वाचन कार्यालय र निर्वाचन अधिकारी तोक्दोमा सबै सूक्ष्म अनुसन्धान अध्ययन गर्न सक्नुहुन्छ त्यो आचार संहिताको?
अब यो सूक्ष्म अनुसन्धान भन्ने विषय चाहिँ कस्तो हो भने भित्री कुराहरू जस्तै बाहिर दृश्य रूपमा नआएका तर सूचनाका आधारमा विभिन्न व्यक्तिहरूबाट प्राप्त जानकारीको आधारमा चाहिँ त्यो विषय हो होइन भन्ने कुरा हाम्रो त्यो समूहले गर्ने भएको कारणले गर्दा त्यसले चाहिँ नदेखिएका बाहिर एक्सप्लोर नभएका विषयहरू पनि त्यहाँ जानकारीमा प्राप्त हुने भएकोले यसले अझ बढी निर्वाचनका बेलामा हुन सक्ने गतिविधिहरू देखिने र नदेखिने गतिविधिहरू समेत पनि मूल्याङ्कन गर्न सकिने भएकोले त्यसको पनि गरेर आगामी दिनहरूमा त्यसलाई कुन तरिकाले समाधान गर्न सकिन्छ त्यस्ता गतिविधिहरूलाई निरुत्साहित गर्न सकिन्छ त्यो आयोगले सोच्न सक्ने भएको कारणले गर्दा त्यो एउटा आधार चाहिँ निर्माण हुँदो रहेछ।
हाम्रो जनशक्ति पर्याप्त छ भन्नु खोज्यो?
सबै व्यक्तिलाई सबैका पछि लाउन त अवश्य सकिँदैन, तर के हो भने त्यस्ता गतिविधिहरूप्रति सबै नागरिकहरू सचेत भएर, सबै मतदाताहरू सचेत भएर उहाँहरूले देखेका विषयहरूलाई त्यो समिति समक्ष ल्याइदिनु भयो भने त्यो समिति नै पर्याप्त हुन्छ। तर अब यदि नआउने हकमा चाहिँ सबै ठाउँमा यो समिति पुग्न पनि सक्दैन र सम्भव पनि हुँदैन।
तपाईँको मतलब चाहिँ नागरिक सचेत भयो भने आचार संहिता उल्लङ्घनका घटनाहरू निकै न्यून हुँदै जान्छ।
एकदमै, किनभने नागरिकको सचेतना नै परिवर्तनको सम्भावक पनि हो। त्यसले गर्दा हामीले कुनै कुरा लागू गर्न चाह्यौँ भने त्यसलाई नागरिकहरूले नै सतर्कताका साथ र अत्यन्तै विवेकपूर्ण ढंगले हामीलाई सहयोग गर्नुभयो भने हामीले त्यस्ता कुराहरूलाई निरुत्साहित गर्नको लागि धेरै मेहनत गरिरहनु पनि पर्दैन, किनभने उहाँहरूबाटै पनि कतिपय कुराहरू समाधान हुन्छन् र त्यो जानकारी गराइदिँदा पनि त्यस्ता क्रियाकलापहरू गतिविधिहरू कम हुन जान्छ।
आचार संहितालाई पूर्ण परिपालना गर्न र अनुगमन अथवा भनौँ पर्यवेक्षणलाई अझ बलियो बनाउनका लागि यहाँहरूका कार्यक्रम पनि होला नि।
अब हामीले आचार संहितालाई अझ बढी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र विगतमा भएका चुनावका केही कुराहरू जुन कुराहरू देखियो ती कुराहरू अब दोहोरिन नदिनेका लागि हामीले केन्द्रीय अनुगमन समिति पनि तयार गरेका छौं र त्यस्तै गरेर जिल्लामा जिल्ला स्थित अनुगमन समितिहरू पनि तयार गरेका छौं र त्यसबाहेक अब पर्यवेक्षण समितिहरू पनि जानुहुन्छ। हाम्रो आयोगबाट पनि विभिन्न आयुक्तहरूको अथवा सचिवहरूको सहसचिवहरूको नेतृत्वमा पनि टोलीहरू गएर विभिन्न निकायका व्यक्तिहरू समेतको अनुगमन हुन्छ र यसमा राजनीतिक दलका व्यक्तिहरू अन्य सर्वसाधारण नागरिकहरू नागरिक समाजका व्यक्तिहरूसँग पनि बसेर छलफल हुने भएको कारणले गर्दा यसलाई प्रभावकारी रूपमा अगाडि बढाउने र गलत गतिविधिहरूलाई निरुत्साहित गर्नको लागि हामी चाहिँ अहिले पनि प्रयत्नरत छौं र यो गर्छौं।
कतिपयमा अझै पनि निर्वाचनमा किन भोट हाल्नु र भन्ने मानसिकता पनि देखिन्छ स्थानीय स्तरतिर, त्यसलाई हटाउनको लागि पनि त निर्वाचन आयोग नै बढी क्रियाशील हुनुपर्छ होला नि।
एकदमै, आयोगले चाहिँ अहिले विभिन्न कार्यक्रमहरू पनि गरेका छौं। मतदाताहरूलाई यो मतदाता शिक्षा सम्बन्धीको कार्यक्रम हामीले निर्वाचनको अगाडि 5 गतेबाट शुरू भएर 7 दिनसम्मको समय अवधिमा निर्वाचन हुने वडाको प्रत्येक वडामा कम्तीमा पनि 2 जना निर्वाचन सम्बन्धीको जानकारी गराउने व्यक्तिहरू तोक्नेछौं र उहाँहरूलाई 2 दिनको तालिम दिएर त्यहाँ खटाउँछौं। त्यस बेलामा उहाँहरूले निर्वाचन सम्बन्धी सम्पूर्ण जानकारीहरू गाउँ गाउँमा टोल टोलमा गएर पनि उहाँहरूले जानकारी गराउनुहुन्छ र यसबाट पनि निर्वाचन प्रतिको माहौल चाहिँ तयार हुन्छ र व्यक्तिहरू स्वतस्फूर्त रूपमा चाहिँ मतदानमा आउनुहुन्छ र विगतको भन्दा अझ बढी मतदानको प्रतिशत बढ्छ भन्ने कुरामा आयोग चाहिँ ढुक्क छ।
राजनीतिक हिंसा बढी हुनेमा पनि राजनीतिक दल नै कारक हुन्छ भने निर्वाचन आचार संहितालाई पूर्ण पालना गर्न पनि राजनीतिक दलकै क्रियाशीलता बढी होला। राजनीतिक दलहरूसँगको चाहिँ अन्तर्क्रिया यहाँहरूको कसरी अगाडि बढ्छ?
यो अहिले हामीले विभिन्न राजनीतिक दललाई खबर गरेका थियौं, त्यसमा 14 प्रमुख राजनीतिक दल सहित अहिले सरकारमा बस्ने दलहरू सहितको समूह आउनुभएको थियो। उहाँहरूसँग हामीले प्रतिबद्धता जाहेर पनि गराइसकेका छौं र उहाँहरूकै बीचमा छलफल अन्तर्क्रिया पनि भयो। विगतका चुनावहरूमा देखिएका कुराहरूलाई अब निरुत्साहित गर्नुपर्छ र स्वतन्त्रतापूर्वक व्यक्तिले मतदान गर्न पाउनुपर्छ। जोसुकै व्यक्ति पनि उम्मेद्वार भएर जित्न सक्ने अवस्था सिर्जना हुनुपर्छ। आज पैसा र शक्ति भएको व्यक्ति मात्र निर्वाचनमा गएर जित्न सक्ने अवस्था बढ्दै गएको कुरामा सबै सचेत हुनुहुन्छ र यसलाई सुधार्नका लागि राजनीतिक दलहरू पनि सहमत हुनुहुन्छ र हामीले त्यही अनुसारको कार्यक्रमहरू गर्छौं। र आयोगले अर्को पनि के सोच राखेको छ भने प्रत्येक 2 महिनामा कम्तीमा पनि 1 पटक सम्पूर्ण राजनीतिक दलहरूसँग विभिन्न विषयमा आयोगले छलफल गर्ने र भएका समस्याहरूलाई कसरी समाधान गर्दै जाने, कानूनी प्रक्रियागत रूपमा पनि सुधार गर्दै कसरी जान सकिन्छ भन्ने विषयमा पनि छलफल गर्ने गरी हिजो मौखिक सहमति समेत भएको छ।
अहिले तपाईँले सुन्नुभयो निर्वाचन आयोगको योजना अनुगमन तथा वैदेशिक सम्बन्ध शाखामा कार्यरत उपसचिव सूर्यप्रसाद गौतमसँग गरिएको कुराकानी।
हेलो साइली, के छ तिम्रो हालखबर?
ठिक छ हजुरलाई।
मलाई निर्वाचनको साह्रै याद आइरहेको छ, भोट हाल्न जाउँ है।
भोट हालेर के गर्नु, गरी खानका लागि विदेश नगरी सुख छैन।
त्यसो होइन साइली, चुनाव भएपछि प्रत्येक नेपालीको घर आँगनमै सरकारी सेवा र सुविधा उपलब्ध गराउँछ।
त्यसो भए म पनि गाउँघर बुझेको, जनतालाई चिनेको र राष्ट्रलाई मनैदेखि माया गर्ने इमान्दार उम्मेद्वारलाई भोट हाल्छु।
2076 साल मंगसिर 14 गते तोकिएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनमा सहभागिता जनाऊ र आफ्नो मत प्रकट गरौं। स्वच्छ निर्वाचनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा जनहितमा जारी सन्देश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। खाद्य अधिकार सम्बन्धमा नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ? प्रश्न फेरि एकपटक, खाद्य अधिकार सम्बन्धमा नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ?
यो प्रश्नको सही जवाब कार्तिक महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा पनि उत्तर लेखी कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।